बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
एउटा अनौठो कहानी भो पत्थरको पग्लने बानी भो माथिल्लो ओठ उचाली हाँस्यौ माथिल्लो ओठ उचाली हाँस्यौ बलेको आगोनी पानी भो पत्थरको पग्लने बानी भो छाड्न लागेको गाउँमा आयौ छाड्न लागेको गाउँमा आयौ त्यसपछि त्यही गाउँ राजधानी भो पत्थरको पग्लने बानी भो ईश्वरभन्दा कञ्चुस थियो ऊ हेर त कस्तरी दानी भो पत्थरको पग्लने बानी भो पाइलै पिच्छे ठोकी उर्वशी यो विश्वामित्र बदनामी भो एउटा अनौठो कहानी भो पत्थरको पग्लने बानी भो झापा दमकका प्रकाश आङदेम्बेको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी अहिले शुरूआतमा मैले जसको गजल वाचन गरे प्रकाश आङदेम्बे उहाँसँगकै कुराकानीमा रहनेछौ र उहाँका गजलहरू सुन्नेछौ, रुबाईहरू सुन्नेछौ। उहाँले गजलका लागि के कति कामहरू गर्नुभयो, गजलको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र छिरीदेखि अहिलेसम्मका विवरणहरू के छन् त्यसबारेमा पनि कुराकानी गर्नेछौ। मफसलका असाध्यै होनहार प्रतिभा, सबैले गजलकार अथवा गजल क्षेत्रमा साहित्य क्षेत्रमा एउटा परिचित भइसकेको नाम प्रकाश आङदेम्बे, जो निकै समयदेखि बुलबुलसँग पनि परिचित हुनुहुन्छ। केही समय अगाडि हामीले करिब करिब एक दशक हुन लागिसक्यो बुलबुलमा प्रस्तुत पनि गरेका थियौं। आज फेरि म प्रकाश आङदेम्बेलाई लिएर आइपुगेको छु। धेरै कुरा मैले बताइरहनुभन्दा प्रकाश आङदेम्बेले वाचन गरेर सुनाउनु भएको गजलबाटै उहाँलाई परिचय गराउँछु। बुलबुली अन्सामो
नमस्कार, म एउटा गजल वाचन गर्दैछु। अचम्मै भो यसपाली के भन्नु रखै, अचम्मै भो यसपाली के भन्नु रखै, प्यारमै भइयो अपुताले के भन्नु रखै, अचम्मै भयो यसपालि के भन्नु रखै, सम्म जति अरू हिँडे आफ्नो भागमा केवल, सम्म जति अरू हिँडे आफ्नो भागमा केवल, उकाली र ओह्राली के भन्नु रखै, प्यारमै भइयो अपुताली के भन्नु रखै, नामदाम चलखेल सबै सबै पुजारीकै, नामदाम चलखेल सबै सबै पुजारीकै, आफू फगत दन्तकाली के भन्नु रखै, अचम्मै भयो यसपालि के भन्नु रखै, फूल पनि काँडा हुनु तिमी पनि टाढा हुनु, तिमी पनि टाढा हुनु फूल पनि काँडा हुनु, पर्छ यस्तै काकताली के भन्नु रखै, अचम्मै भयो यसपालि के भन्नु रखै, प्यारमै भइयो अपुताली के भन्नु रखै, सँगै हुँदा मुटु साड्छन् छुटेपछि कुरा काट्छन्, सँगै हुँदा मुटु साड्छन् छुटेपछि कुरा काट्छन्, जहाँ पनि दलाली के भन्नु रखै, प्यारमै भयो अपुताले के भन्नु रखै, बुद्धभन्दा अलि पर पुग्ने इच्छा थियो, बुद्धभन्दा अलि पर पुग्ने इच्छा थियो, बाटो छेक्छिन् अम्रपाली के भन्नु रखै, अचम्मै भयो यसपाले के भन्नु रखै, प्यारमै भयो अपुताले के भन्नु रखै।
बुद्धभन्दा पर पुग्न खोज्ने प्रकाश आङदेम्बेलाई आम्रपालीले बाटो छेकेको गजल सुन्यौँ हामीले, निकै रमाइलो। प्रकाशजी, म बुलबुलको सुरुवात गर्दा अरूलाई गजल लेखेको कति भयो भनेर सोध्छु, गजलकार कसरी बन्नुभयो भनेर सोध्छु, तपाईँलाई अलिक फरक प्रश्न के सोधौँ भनेर सोच्दा सोच्दै एउटा प्रश्न उब्ज्यो, कति गजलकार बनाउनु भयो तपाईँले अहिलेसम्म अरूहरूलाई, नयाँ मान्छेहरूलाई?
अब यो बनाउने र बनिने कुरो भन्दा पनि अब मुख्य कुरो कस्तो भने, यो गजल मन पर्यो, किन मन पऱ्यो पनि मैले अहिले अहिलेसम्म भेटेको छैन, त्यसले गर्दा पनि म गजलमा लागिरहेको छु। त्यो किनको उत्तर भेटेको दिन सम्भवतः गजल लेखिँदैन होला, सिर्जिँदैन होला, गजलप्रतिको मोह छुट्छ होला, तर अहिलेसम्म मलाई थाहा नै छैन कि गजलमा म किन लागेर गजलप्रतिको म किन यति लालायित छु।
गजलमा बुद्धत्व प्राप्त नभएसम्म गजलमै लाग्ने,
अब बुद्धत्व अलग कुरा भयो, तर त्यसरी लाग्दा लाग्दै अब धेरै साथीभाइहरू सबै स्रष्टाहरू जो आफैमा सबै प्रतिभा हुनुहुन्छ तर को कति लागि पर्ने कसले कति देशमा साधना गर्ने भन्ने कुराहरू हुँदो रहेछ। त्यो हुँदाखेरि पूर्वाञ्चलको माहौलमा साथीभाइहरूको लागि म केही माध्यम बन्न सकेँ तर मेरो कारणले नै गजलकार उहाँहरूलाई बनाएको भन्न त मिल्दैन, तर माहौल चाहिँ अत्यन्तै ठुलो छ, यो माहौल देशव्यापी नै छ।
पूर्वाञ्चलमा रहनुहुन्छ तपाईँ, पूर्वाञ्चलका मफस्वल अन्तर्गत पूर्वाञ्चलका होनहार स्रष्टाको रूपमा चिनिनुहुन्छ, तर अब पूर्वाञ्चलको मात्रै भन्यो भने अन्याय गरिन्छ तपाईँमाथि, तपाईँ देशकै एउटा पूर्व पश्चिम सुदूर मध्य जहाँसुकै पनि लोकप्रिय भइसक्नु भएको छ गजल विधामा। त्यो बाहेक मलाई जानकारी भए अनुसार तपाईँ कविता पनि लेख्नुहुन्छ, रुबाई लेख्नुहुन्छ, अरू अरू कलमहरू कुन कुनमा चल्छन्? म त्यति धेरै धेरै समय पछाडिको भेट हाम्रो फेरि आज हुँदैछ होइन, तपाईँ बारे अरू जान्न मलाई।
त्यस्तो छ हजुरजी, अब म आफै कस्तो लाग्छ भने यो साहित्यिक विधाहरू भनेको चाहिँ रूपहरू हुन्, तर डेप्थ त्यो फिल अथवा भावना भनेको चाहिँ एउटै हो होइन,
त्यो जुन भए पनि भावना
विधा भए पनि त्यो हाम्रो भावना चाहिँ एकै हो। अब त्यसलाई केमा लेख्ने, केमा सहज हुन्छ भन्ने कुरामा अब कहिले कविता लेखिँदो रहेछ, कहिले अब कथा पनि लेखिन्छ, अब कहिले नाटकहरू लेखिन्छ पनि गरिन्छ पनि, अनि कहिले फोटोग्राफीमा पनि त्यो भावनाहरू आउँछ नि, अब यो यसरी नै व्यक्त गर्ने भन्ने चाहिँ हुँदैन रहेछ। तर मेरो चाहिँ के हो भने म गर्छु देखाउँछु भन्नेले नभएर स्वतः स्फूर्त रूपमा कुनै पनि विधा बोध भयो भने त्यो प्रयास गर्ने हो।
लेख्ने मात्रै काम गर्ने लेखकहरू आफ्नो ठाउँमा हुन्छन्, फेरि लेखनको अभियानलाई अगाडि बढाउने पनि अर्को एउटा लेखकहरूको समूह रहन्छ, त्यस्तै समूह अन्तर्गत अगुवाई गर्ने लेखक मान्छु म तपाईँलाई, मेरो चिनाई मैले बुझेको।
अब त्यो चाहिँ अब आफूलाई के गर्दा आनन्द लाग्छ भन्ने पनि रहेछ, कतिपय साथीभाइहरूलाई चुप्प लागेर बसेको आनन्द हुन्छ, मलाई चाहिँ त्यसरी चित्त बुझ्दैन, केही गरौँ साथीभाइलाई गरौँ भने आफ्नो माहौल तयार होस्।
त्यही सिलसिलामा मैले सोध्न खोजेको अहिले पूर्वाञ्चलतिरको गजलको माहौलहरू कसरी चलिरहेको छ अहिले?
अब अहिले त
पछिल्लो दशकै कुरा गरौँ,
पछिल्लो त अब पहिला र अहिलेको अब समय पनि कस्तो प्राविधिक हिसाबले फरक छ, साइबर कल्चरले गर्दा विशेष गरी अहिले फेसबुक कल्चर आइसक्यो, त्यसले गर्दाखेरि म यो केन्द्र मफसल भन्ने राष्ट्रिय अराष्ट्रिय भन्ने भन्दा पनि अब अहिले चाहिँ सृजनाहरूको चाहिँ कुनै सीमा छैन क्या,
छैन,
अहिले ग्लोबल रूपमा आइसक्यो यो। त्यसो भएको कारणले गर्दाखेरि अब अहिले चाहिँ सिर्जनामा अब लेखिसकेपछि एकछिनमा अब विदेशमा विश्वको जुनसुकै कुना बसेर पनि पोस्ट गरेको रचना हामी यहाँ हेर्न सक्छौँ, यहाँको रचनाहरू उहाँ हेर्न सक्छौँ। त्यसले गर्दाखेरि पूर्वाञ्चल भन्दा पनि गजल पहिला चाहिँ अब हामी चाहिँ देख्छौँ, कसरी देख्छौँ भने पूर्वाञ्चल या मध्यमाञ्चल अथवा नेपालमा नेपाली साहित्यमा गजल आएको कुराहरूलाई चाहिँ हामीले हेर्दाखेरि अब पहिला चाहिँ साह्रै एकचोटि तातिएको थियो, अहिले सेलायो कि भन्ने पनि लाग्छ, तर त्यसो नभएर अहिले चाहिँ के भएको छ भने यसले स्तरीयताको मापन गरेको छ क्या। खासमा चाहिँ पहिला अब एक तरिकाले अब धेरै हाम्रो आलोचक समालोचक बाढी आयो पनि भन्नुहुन्छ, अनि उहाँहरू देख्नुहुन्छ अहिले अब गजलकारहरू चुप लागि क्या हो भन्ने पनि छ, तर अहिले चाहिँ त्यो बाढी चाहिँ नदीमा त्यो कहिले पनि नसुक्ने निरन्तर बग्ने नदीमा परिणत भएको छ। त्यसो गर्दाखेरि नदी हल्ला गर्दैन, त्यो सङ्ग्लो हुन्छ, निरन्तर बगिरहन्छ, त्यो खरे जस्तो हल्ला गर्दैन, तर अहिले चाहिँ फिल्टर्ड गजलकारहरू रहनु भएको छ, जसले चाहिँ विश्वको जुनसुकै साहित्यमा कुरा गर्दा पनि गजलबाट कुरा गर्दा पनि आफ्नो हैसियत आफ्नो सृजनाको शक्तिलाई चाहिँ प्रस्तुत गर्न सक्नुहुन्छ।
मलाई याद छ मैले फेसबुकमा भेटेँ कि अथवा कतै छापिएको भेटेँ तपाईँको एक टुक्रा, मैले बुलबुलमा वाचन गरेको थिएँ, मलाई अहिले रहर लाग्यो तपाईँको हातबाट सुरुक्क यो तपाईँको डायरी तानेर वाचन गर्दैछु है। पराईको गमलामा फुल्ने मान्छे,
हजुर,
पराईको गमलामा फुल्ने मान्छे सपनाको सहर डुल्ने मान्छे, पराईको गमलामा फुल्ने मान्छे सपनाको सहर डुल्ने मान्छे, तिमीलाई म कसरी भुलुँ खै ओ मलाई भुल्ने मान्छे। मैले यो वाचन गरेको थिएँ निकै अगाडि, यसलाई हामी रुबाई भनेर चिन्छौँ भनेर केही समय अगाडि मात्रै तपाईँले बताउनु भयो, म अझ बढी रुबाई अथवा अरू अरू विधाहरूमा पोख्त छैन। यसबारेमा केही समय अगाडि हामी स्टुडियोमा छिर्नु अगाडि अनौपचारिक कुरा पनि गऱ्यौँ, केही कुरा तपाईँ राखिदिनुहुन्छ कि?
रुबाई चाहिँ अब विशेष गरी फारसीको एउटा लय, फारसी भाषा साहित्यको एउटा प्राचीन लय हो, लोकलय रहेछ। अब यसलाई अङ्ग्रेजी विशेष गरी अङ्ग्रेजहरूले चाहिँ मुगल शासकमा चाहिँ आक्रमण गर्ने क्रममा उनीहरूले भएको सम्पूर्ण डकुमेन्ट्सहरू लगेर गए, त्यसमध्ये चाहिँ उमर खयाम फारसको अत्यन्तै ठुलो प्रख्यात विद्वान ज्ञाता, अनि उनी चाहिँ अब ज्योतिषविद पनि हुन्, उनी वैज्ञानिक पनि हुन्, अहिले हामीले हेर्ने हाम्रो 365 दिन समय क्यालेन्डरलाई अथवा समयलाई 365 दिनमा डिभाइड गरेर वर्षको यति हुन्छ भनेर छुट्याउने एउटा दार्शनिक विद्वान पनि हुन्, अनि उनले चाहिँ सिर्जना भएको एउटा मधुशाला भन्ने कृति, त्यो चाहिँ विशेष गरी फारसी ल्याङ्ग्वेजमा थियो, त्यो चाहिँ अङ्ग्रेजीहरूले लुटेर लाँदाखेरि इङ्ल्यान्ड पुग्यो। इङ्ल्यान्ड पुगिसकेपछि भनेको इङ्ल्यान्डमा प्रोफेसर कोवल भन्ने क्याम्ब्रिज युनिभर्सिटीको अथवा प्रोफेसर कोवलले त्यसलाई चाहिँ त्यो पाण्डुलिपिलाई चाहिँ को छ फारसी ज्ञाताको भन्दाखेरि डाक्टर प्रोफेसर फिजरेललाई त्यो कृति दियो त्यो कृति दिइसकेपछि त्यहाँ चाहिँ स्त्री र रक्सीको बारेमा विशेष गरी उमेर खैयामको चाहिँ बढी स्त्री र रक्सीको मदिराको बारेमा अनि त्यो चाहिँ फेरि अहिले हेर्दाखेरि पनि चाहिँ हामीले हेर्ने अब युवती या रक्सी मात्र नभएर उहाँको चाहिँ भने नै के हो मधुशालामा भने उमेर खैयामको भने चाहिँ भट्टी जति पनि मान भएन हाम्रो जीवन पद्धतिहरू हाम्रो धर्महरू हाम्रो शास्त्रहरू राजनीतिहरू भट्टी जति पनि सुन्दर होइन भट्टी चाहिँ त्यति महान कुरा रहेछ किनभने भट्टीमा चाहिँ सबै मिलेर बस्छन् नि त भनेर व्यङ्ग्य गर्नुभएको हो नि त मधुशालामा त त्यसलाई फिजरलले जब अङ्ग्रेजीमा अनुवाद गर्नुभयो अनुवाद गरिसकेपछि त्यसले चाहिँ एउटा अङ्ग्रेजी साहित्यमा एकदम धेरै तहल्का मचायो त्यो तहल्का मचाइसकेपछि भनिन्छ अङ्ग्रेजी साहित्यमा चाहिँ रोमान्टिसिजमको कवितामा अङ्ग्रेजी साहित्यमा रोमान्टिसिजम सुरु भएकै त्यहाँदेखि हो त्यसपछि चाहिँ फिजरलको रुबाईलाई चाहिँ पछि हाम्रो भारतीय होइन वरिष्ठ साहित्यकार हरिवंश राय बच्चनले चाहिँ हिन्दीमा मधुशाला भनेर लेख्नुभयो नेपालमा पनि पहिला पनि लेखियो यो संरचनामा तर अब त्यतिखेर सन्दर्भ स्रोत सामग्रीहरूको अध्ययन अभाव यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू केही थाहा नभएकोले गर्दाखेरि यसलाई के भन्ने भनेर पनि कतिले सायद टुक्रा भनेको पनि छ यसलाई कतिले यसलाई छेस्का भनेका पनि छन् कतिले यसलाई मुक्तक पनि भन्नुभएको छ होइन
कति छन् अहिले चाहिँ यो रुबाई लेख्नेहरू कति छन् त नेपालमा
लगभग अब अहिले त विशेष गरी मलाई जहाँसम्म लाग्छ 500-700 हारिमा हुनुहुन्छ
तपाईँको आवाजमा सुनाउनु मैले कसरी पढेँ यसलाई तपाईँको वाचन सुनाउनु एकचोटि रुबाई
म एउटा वाचन गर्दैछु नकाट भन्यो छुरा मान्दैन नकाट भन्यो छुरा मान्दैन नबज भन्यो चुरा मान्दैन आफ्नै मन पनि पराई भएको छ अचेल आफैले भनेकै कुरा मान्दैन
नकाट भन्यो छुरा मान्दैन नकाट भन्यो छुरा मान्दैन नबज भन्यो चुरा मान्दैन आफ्नै मन पनि पराई भएको छ अचेल आफैले भनेको कुरा मान्दैन यो चार शेरमै दुई शेरमै बडा रमाइलो गरी प्रभावकारी हुने गरी चाहिँ हुँदो रहेछ है अर्को पनि एउटा छ मैले वाचन गर्न अनुमति चाहेँ तपाईँसँग है त मायाले नै हिरा बनायो मायाले नै हिरा बनायो मायाले नै किरा बनायो काँडाबाट जोगाएँ मुटु काँडाबाट जोगाए मुटु अफसोस फुलले चिरा बनायो वाचन गरेको ठिक छ यसै गरी वाचन गर्ने हो
वाचन त अब आफ्नो आफ्नो स्टाइल हो
आफ्नो आफ्नो शैलीले यसलाई छुट्टै यस्तो खालको भन्ने छैन हामी गैरी सुरेशको संगीत कृष्ण रिवरालको शब्द र दीपक लिम्बूको स्वरमा प्रकाश आङदेम्बेको रोजाई यो गजल सुन्दैछौ यहाँ देशको छ चिन्ता तिमी माया माया हुन्छ
तिमी माया माया भन्छौ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता सन्ततिको आधार खोज्दैछु म भोलिका सन्ततिको आधार खोज्दैछु म भोलिका सन्ततिको आधार खोज्दैछु म आधार नै हराए तिमी कहाँ रहन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
बाटो छेक्ने बनायौ तिमीले बाटो छेक्ने बनायौ तिमीले सपना देख्ने बनायौ तिमीले आफू मौन हुँ शंका छैन आफू मैन हुँ शंका छैन आगो टेक्ने बनायौ तिमीले सपना देख्ने बनायौ तिमीले ढुङ्गा जस्तो मान्छेलाई गजल लेख्न सिकायौ तिमीले बाटो छेक्ने बनायौ तिमीले गजल लेख्ने सिकायौ तिमीले यो अन्तिम शेरलाई म एकचोटि फेरि दोहोऱ्याएर वाचन गर्छु ढुङ्गा जस्तो मान्छेलाई गजल लेख्ने बनायो तिमीले बाटो छेक्ने बनायो तिमीले सपना देख्ने बनायो तिमीले मैले उहाँको रफ गरिएकै डायरीबाट वाचन गरेको थिएँ प्रकाश आङदेम्बे आजको बुलबुलका हाम्रा अतिथि हुनुहुन्छ र पूर्वाञ्चलदेखि बुलबुल कार्यक्रमका लागि यहाँ हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ र काठमाडौँ आएको मौका पारेर मैले मौका छोपेर उहाँलाई यहाँ ल्याएर आएको छु प्रकाश आङदेम्बेका गजलका प्रशंसकहरू पनि मैले निकै भेटेको छु उहाँले भनेको जस्तै अब फेसबुक कल्चर आइसक्यो भने जस्तै फेसबुक कल्चरमा तपाईँको गजलका प्रशंसक अथवा तपाईँलाई रुचाउनेहरू तपाईँलाई चाहिँ अतिथिको रूपमा ल्याए हुन्थ्यो भन्नेहरू पनि धेरै हुनुहुन्थ्यो मैले निकै अगाडिदेखि प्रयास गरेको हुँ भूगोलले गर्दा हामीलाई जोडिन दिएन अब गजल चाहिँ तपाईँले भने जस्तो पहिला जस्तो बाढी छैन तर एकदम गुणात्मकतामा चाहिँ वृद्धि हुँदै आएको छ होइन तर पनि अहिले निस्केका सङ्ग्रहहरू अथवा यो हामीले लेख्ने गरेका गजलहरूभन्दा साङ्गीतिक गजलतिर चाहिँ पहिलाको भन्दा बढी फड्को मारिँदै आएको अवस्था छ
सबैमा फड्को त मारेको छ कृतिगत हिसाबले पनि टेक्स्टको हिसाबमा एउटा डकुमेन्टेसनको हिसाबमा पनि कृतिहरू पनि सुन्दर सुन्दर कृतिहरू आइरहेको अवस्था छ गायकीमा पनि त्यतिकै सुन्दर कार्यहरू भइरहेको अवस्था छ गतिविधिहरू पनि त्यतिकै भइरहेको छ होइन त्यसले गर्दा पहिलाभन्दा चाहिँ हरेक कुरामा राम्रो छ
राम्रो छ र पनि हामीले अझै पनि हिन्दी गजलहरूमा भर पर्ने अवस्थाहरू अझै छन् होइन
त्यो त अब स्कुलिङ लामो छ नि त हिन्दी गजलको हिस्ट्री लामो छ स्कुलिङ लामो छ होइन अनि अब हामीले त अहिले झुपडी टाल्ने घर निर्माण गर्ने क्रममा छौँ गजलको अब तर हावाहुरी अब त्यस्तो ठुलो कुराहरू आयो भने अब छरछिमेकीको ठुलो घरमा ओत लाग्ने पनि कहिले कहिले गर्छौँ नि त्यो मात्रै हो तर पनि कहिलेकाहीँ हावाहुरी हुन्डरी साह्रो गाह्रो पर्दाखेरि छिमेकीको अलिकति भरपर्दो घरमा ओत लाग्ने एउटा विषय भयो तर आफ्नो मजबुत घर निर्माण भइसकेपछि त्यो समस्या हट्छ क्या त्यति दिनसम्मको लागि सम्भवतः त्यस्ता केही गतिविधिहरू हुन सक्छन् जो चाहिँ मिलिएको जस्तो देखिन्छ तर अब नेपाली गजल आफै पनि सक्षम हुन
एउटा गजल फेरि तपाईँको आवाजमा वाचन सुनाउनु मन लाग्यो मलाई म आफू पनि सुन्न रहर गरिरहेको छु पढेको वाचन गरेको शैली पनि तपाईँको अलि अनौठो किसिमको रमाइलो रोचक किसिमको भएर पनि होला सायद प्रकाश आङदम्बीको गजल मनपर्ने र लेखनीमा पनि उत्तिकै दम छन् अर्को एउटा गजल सुनाउन
हुन्छ म अर्को एउटा गजल राख्दैछु पहिले भन्दा अर्को भाछु भन्छन् जानकारहरू। पहिले भन्दा अर्को भाछु भन्छन् जानकारहरू, आजकल निकै चर्को भाछु भन्छन् जानकारहरू। बल थियो बैंस थियो सबको मनमा थिए, बल थियो बैंस थियो सबको मनमा थिए, अहिले घाट्न घरको भाछु भन्छन् जानकारहरू, आजकल निकै चर्को भाछु भन्छन् जानकारहरू। अक्षर शब्द वाक्य थिए तिमीले छाड्नु अघि, अक्षर शब्द वाक्य थिए तिमीले छाड्नु अघि, मात्र अहिले धरको भाछु भन्छन् जानकारहरू। पहिले भन्दा अर्को भाछु भन्छन् जानकारहरू। लजाएर फुल लुक्थ्यो जुन तल झुक्थ्यो, लजाएर फुल लुक्थ्यो जुन तल झुक्थ्यो, अहिले हाँस्दै झर्को भाछु भन्छन् जानकारहरू। पहिले भन्दा अर्को भाछु भन्छन् जानकारहरू। धेरै हातमा रमाएर सल्किए म एउटा चुरोट, धेरै हातमा रमाएर सल्किए म एउटा चुरोट, त्यही अन्तिम सरको भाछु भन्छन् जानकारहरू। आजकल निकै चर्को भाछु भन्छन् जानकारहरू। पहिले भन्दा अर्को भाछु भन्छन् जानकारहरू।
हुन त अघि कार्यक्रमको सुरुवातमा भन्नुभयो प्रकाशजी तपाईँले, गजल चाहिँ म लेखिरहन्छु होइन, तबसम्म लेखिरहन्छु, सायद गजलको अर्थ बुझिसकेपछि लेख्न छोड्छु होला, मैले बुझ्न सकिनँ कि अथवा बुझ्ने क्रममा नै छु भन्ने कुरा लेख्नुभयो। गजल किन लेखिन्छ, गजल लेख्ने किन हामीले, के सन्तुष्टिको लागि हो कि अरूलाई सुनाउन अथवा बुझाउनको लागि हो कि, किन गजल लेख्छौँ होला जस्तो लाग्छ तपाईँलाई?
अब सबैको आफ्नो आफ्नो यसमा चाहिँ दृष्टिकोणहरू होला, तर मलाई चाहिँ के लाग्छ भने गजल चाहिँ मेरो लागि सबैभन्दा ठुलो कुरो सेल्फ रियलाइजेसन भन्छ नि, मेरो आफ्नो रिफ्रेसमेन्ट, रिफ्रेस हुन्छु गजलमा म। गजलमा चाहिँ मेरो सबैभन्दा पहिलो कुरो चाहिँ आत्मसन्तुष्टि मिल्छ मलाई।
लेखिसकेर गजल फुरेर तपाईँले जब लेखिसक्नुहुन्छ नि, लेखिसक्ने बित्तिकै कसैलाई सुनाउँछन् लाग्दैन?
पहिला चाहिँ त्यस्तो लाग्थ्यो, तर आजकल चाहिँ मलाई के लाग्छ भने पहिलो उपस्थिति, मेरो उपस्थिति शब्दमा, मेरो भावनात्मक उपस्थिति शब्दको माध्यममा चाहिँ कति गहकिलो तरिकाले गयो, कतै मैले भावुक भएर छिटो सुनाउन खोज्दाखेरि, मेरो कमजोर बहकिएर सुनाउन खोज्दाखेरि मेरो कमजोरी पनि त्यतिकै मात्रामा दोस्रोसम्म पुग्ने हो कि, त्यसले गर्दा आजकल चाहिँ म निकै सचेत हुन्छु र एउटा गजल लेख्नको लागि मलाई महिना दिन, दुई महिना, तिन महिना पनि, यो लेखिने कुरा होइन, सृजिने कुरा,
जिम्मेवारी बोध बढेको छ,
यो चाहिँ सृजिने कुरा हो, लेखिने कुरा भन्दा पनि।
कति पुग्यो होला अहिलेसम्म तपाईँले लेखेको गजलहरूको संख्या?
अब संख्यात्मक हिसाबले त 500 नै लेखियो होला, तर अब काम लाग्ने, आफूलाई त्यस्तो सन्तुष्टि मिल्ने भनेको चाहिँ 150 हारिमा नै होला।
पुस्तकहरू पनि निकाल्नु भएको छ तपाईँको, कुन कुन पुस्तकहरू?
आजभोलि गजल सङ्ग्रह भन्ने 57 सालको उत्तरार्धतिर मैले निकालेँ, अनि त्यस पछाडि अर्को गजल सङ्ग्रह निकाल्नको लागि निकै अगाडिदेखि तयारी गरेको छु, तर अहिले त्यसलाई चाहिँ रिराइट रिचेक।
पहिला लेखेको 57 सालतिरको नाम के भन्नुभयो?
आजभोलि
भन्ने सङ्ग्रह निकाल्नु भयो, अब अर्को तयारी छ?
अर्को तयारी मैले गरेको निकै भयो, झन्डै मैले 2-3 वर्ष अगाडि निकालेको थिएँ, तर झन्न निकालेन छु क्या।
त्यो 57 चाहिँ आजभोलि चाहिँ कतिको गयो गजलकारहरूमा?
पूर्वाञ्चलमा अब पूर्वाञ्चल गजल मञ्च भन्ने एउटा माहौल तयार थियो, गजलको माहौल थिएन त्यतिखेर, गजल चाहिँ मन पराउने साह्रै धेरै युवा पुस्ताहरू सबै हुनुहुन्थ्यो, तर त्यसलाई चाहिँ अब नेपाली साहित्यको मूलधारमा ल्याउनको लागि अब साहित्यकार हुँ भन्ने तर साहित्यिक नसोच्ने स्रष्टा भन्नुहुँदाहरूबाट एकदम धेरै मार्थ्यो नि त गजललाई चाहिँ देशव्यापी सबैतिर नै, किनभने यो चाहिँ बनमाराको झार हो, के हो, कसो हो, दुनियाँदक भन्नेहरू हुनुहुन्थ्यो क्या, सृजनालाई विश्वास नगर्नेहरू हो क्या, म उहाँलाई चाहिँ त्यसो भन्छु क्या, सृजनालाई विश्वास गर्ने हो भने त सृजनाको जुनसुकै विधालाई पनि सम्मान गर्नु पर्थ्यो नि त, अनि सृजना पनि अंशभन्डा भागभन्डा खोज्ने त्यो ठेकापट्टा वाल र सोच भएको स्रष्टाहरू धेरै हुनुहुन्थ्यो, अनि त्यो अवस्थामा कसैले हिम्मतै नगर्ने क्या, अनि मैले ठिकै छ गाली खाएँ म खान्छु भनेर मैले त्यतिखेर त्यो निकालेको, त्यो एउटा अभियानगत हिसाबले निकालेको, अब सबै गजलको माहौल एउटा गोष्ठीहरूमा त गजल जमिसकेको अवस्था थियो, तर आधिकारिक कृति नआएको अवस्थामा चाहिँ झापाको त्यो पहिलो कृति थियो संयोगले, फेरि त्यो मैले पहिलो हुन्छु भनेर गरेको होइन, त्यसो हुँदाखेरि त्यो कृति एउटा माहौल मुभमेन्टको हिसाबले लगभग त्यो किताब निकालेको 3 महिनामा चाहिँ हात हातमा पहाडको कुना कन्दरा पूर्वाञ्चलको माटोमा पश्चिम पनि बैतडीहरूसम्म पुग्यो है, अनि त्यसरी त्यो चाहिँ सबैतिर गयो, त्यो किताब चाहिँ कुनै एउटा टेक्स्टको हिस्टोरिकल हिसाबले भन्दा पनि मेरो आत्मसन्तुष्टिको हिसाबले सम्भवतः धेरै गजलकारहरू धेरै साथीभाइहरूले माया गरेको पुस्तकमा पर्छ।
अचेल पूर्वाञ्चल गजल मञ्चको चाहिँ यो प्रसङ्ग उठिहाल्यो, मैले धेरै अगाडिबाट निकै चर्चामा रहेको संस्था हो, के छ यसको गतिविधि?
पहिला चाहिँ हामीले पूर्वाञ्चल गजल मञ्चलाई संस्थागत हिसाबले यसलाई चाहिँ भन्दा पनि अभियानगत हिसाबले सुरु गरौँ, जस्तै संस्था बनाउने, अध्यक्ष बस्ने, सचिव बस्ने, अनि कार्यक्रम वर्षमा एकचोटि गर्ने, अनि भन्दा पनि यसलाई चाहिँ अभियान, यसलाई यति माहौल तयार गरौँ कि, किनभने त्यो अवस्था त अब द्वन्द्वात्मक अवस्था थियो, तपाईँलाई पनि थाहा छ होइन, देश अब द्वन्द्वमा गुज्रिएको अवस्था थियो, एकातिर चाहिँ बन्दुक बोकेर जङ्गल पस्नेहरूको संख्या त्यतिकै थियो, अर्कोतिर बन्दुक बोकेर सहरमा गाउँघरमा आएर तर्साउनेको संख्या पनि त्यतिकै थियो, त्यो माहौलमा यति धेरै मान्छेहरू पलायन भए, सम्भवतः गजलले चाहिँ त्यो युवा पुस्ताहरूलाई चाहिँ जोगाएको अवस्था छ क्या, त्यो चाहिँ मूल्याङ्कन कसैलाई गर्नुहुन्न क्या, मान्छेको जीवन बाँचेको छ, मान्छेको जीवन फर्केको छ। एउटा गजल लेख्नु
निकाल्न सक्ने युवक चाहिँ त्यो सक्रिने बाटो लागेको छ,
हैन? एउटा गजल लेख्नु या एउटा पुस्तक निकाल्नु ठूलो कुरा थिएन क्या? विदेश पलायन हुनु या बन्दुक बोकेर जंगल बस्नु या बन्दुक बोकेर गाउँमा अरूलाई तसाउनु ठूलो कुरो थिएन क्या? तर सुन्दर भएर त्यही गाउँको सेवा गरेर जीवन समाज जगतप्रति उत्तरदायी भएर यदि कोही युवाहरू त्यतिखेर बस्यो भने गजल लेख्नेहरू बस्यो क्या? गजलको त्यो योगदान
शक्ति छ, एउटा
गजलको त्यो योगदान, त्यो कुरालाई चाहिँ म अत्यन्तै रेस्पेक्ट गर्छु किनभने कमसेकम जीवनबाट मान्छेहरू भागेनन् क्या?
तर्क गर्दा कोक्याउने सुर्ती भयो भन्छन्, तर्क गर्दा कोक्याउने सुर्ती भयो भन्छन्, व्यस्त रहँदा आरिसले फुर्ती भयो भन्छन्, भन्नेहरू भनिरहन्छन् मुख टाल्न सकिँदैन, भन्नेहरू भनिरहन्छन् मुख टाल्न सकिँदैन, मौन भई बस्दा पनि मूर्ति भयो भन्छन्। रुबाई
हजुर,
यो प्रकाश आङदेम्बेको रुबाई मैले वाचन गरेर सुनाएँ। अर्को एउटा पनि फेरि लोभ गरेँ है, म वाचन गर्न रहर गर्दैछु। मुटु रगत स्नायु मेरो मान्छेलाई, मुटु रगत स्नायु मेरो मान्छेलाई, सफलता र दीर्घायु मेरो मान्छेलाई, गरिब छु दिन त केही पनि सक्दिनँ, गरिब छु दिन त केही पनि सक्दिनँ, तर यो सिङ्गो आयु मेरो मान्छेलाई, मुटु रगत स्नायु मेरो मान्छेलाई, सफलता र दीर्घायु मेरो मान्छेलाई। अब म फेरि प्रसङ्ग कोट्याउँ अलिकति बहर सम्बन्धी। बहरमाथि गजल लेख्नुहुन्छ कि लेख्नुहुन्न तपाईँ?
बहरमा मैले अब सङ्गकले म कस्तो भन्दा लय चाहिँ मलाई मनपर्छ, अनि त्यसो गर्दाखेरि भनेको चाहिँ बहरमा कतिपय चाहिँ परेका रहेछन् कि, अनि तर म स्पेसल बहरमै भनेर चाहिँ मैले लेखेको छुइनँ, किनभने बहरको मलाई मनपर्छ तर अलिकति भावनात्मक फ्रिडम खोज्छु क्या म चाहिँ। त्यो हुँदाखेरि मैले बहरको अपमान गर्नु हुँदैन भनेर बहरको चाहिँ सम्मान, म बहरलाई सम्मान
गर्छु तर
म त्यसको योग्य होइन जस्तो लाग्छ कि, तर बहरलाई
त्यसमा प्रशस्त एक्सर्साइज गरिरहनु भएको छैन,
मैले गरिनँ,
स्वतन्त्र रूपमा लेख्न चाहनुहुन्छ। ठिकै छ, मैले यो प्रसङ्ग मात्र यहाँनिर कोट्याएको थिएँ। कसरी बित्छन् त आजभोलि दिनचर्या, के गजलहरू रुबाईहरू मात्र लेख्नुहुन्छ कि अरू केहीहरू गर्नुहुन्छ कि के गर्नुहुन्छ?
अब गन्तव्य थिएटर भन्ने एउटा नाट्य स्कुल छ, त्यसबाट चाहिँ हामी स्कुलिङहरू गराउँछौँ होइन, अब साथीभाइहरू गाउँठाउँमा गएर चाहिँ जीवन जगतप्रति, पहिलो कुरो त जीवन जगत, हामी जन्मेपछि मान्छे चाहिँ हो, मान्छे भएर जन्म नै सबभन्दा ठुलो कुरा हो भन्ने चाहिँ बोध गर्नु पर्यो नि त, त्यसपछि कवि हो, त्यसपछि कलाकार होला, त्यसपछि अर्थक होला, तर हामी चाहिँ कवि हुने नाममा अर्थक हुने नाममा जीवनबाट फुत्त बाहिर निस्किन्छौँ क्या। समुद्रबाट कहिले कहिले माछा चाहिँ पानी खोज्न बाहिर निस्किन्छ, अरे त्यतिखेर मर्छ नि माछा, त्यो अवस्थामा हुन्छौँ। त्यसले गर्दाखेरि जीवन महत्त्वपूर्ण कुरा हो, बाँकी अरू सबै कुरा पैसा धन सम्पत्ति यी अगडम बगडम नाम भनेको चाहिँ इतरका कुरा हुन्, दोस्रो कुरा मात्रै हुन् भनेर हामी चाहिँ अहिले स्कुलिङ गराइरहेको अवस्था छ। त्यसमा तपाईँलाई मनपर्छ साहित्यमा आउनुहोस्, मनपर्छ खेलकुदमा आउनुहोस्, जेमा आउनुहोस्, तर तपाईँलाई केमा रुचि राख्छ त्यसमा आउनुहोस् भन्ने तरिकाले हामी जानी नजानीकन स्कुलिङ गराइरहेका छौँ।
निकै सकारात्मक सन्देश दिने किसिमका कुराहरूमा लागिरहनु भएको छ है। युवा हुनुहुन्छ, बिहा गर्नुभयो?
बिहा चाहिँ गरेको छैन, अब चाहिँ लगन जुर्ला जस्तो छ,
अब जुर्ला जस्तो छ, बुलबुलबाटै घोषणा भयो कि अब लगन जुर्दैछ भने
आज फर्स्ट हो यो,
साह्रै खुसी लाग्यो है, बधाई छ तपाईँलाई, हामी अग्रिम बधाई दिन्छौँ। प्रेम विवाह गर्दै हुनुहुन्छ कि सामाजिक विवाह नै हुँदैछ? लगन जुर्ला जस्तो भन्नाले त प्रेमी भन्ने
विवाह नै हो, गजल लेख्ने धेरै है,
गजलबाटै प्रेम भयो कि
होइन? पहिलो कुरो त कस्तो लाग्छ भने म दुई तिनवटा कुरा चाहिँ अरूको सल्लाहहरू सुन्छु, तर जीवनको हिसाबमा चाहिँ म आफ्नो मेरो मलाई के गर्दा सही लाग्छ त्यो कुरा चाहिँ आफू म डिसिजन गर्छु क्या, निर्णय गर्छु। त्यसले गर्दा यो जीवन भनेको मैले फेरि पनि स्वास्नी खोजेको होइन, श्रीमती खोजेको होइन, जीवनसाथी खोजेको है, अनि जीवनसाथी खोज्ने भनेको चाहिँ मागेर पाइँदैन क्या, त्यो चाहिँ जुर्नुपर्छ क्या, जुरेको छ जस्तो लाग्छ,
लेखेरै आउनुपर्छ
सायद, अब त्यो पनि भन्न सकिन्छ।
धेरै कोट्याउँदिनँ म यहाँनिर है, अब प्रेम प्रसङ्ग भनिसकेपछि आम नेपाली सोसाइटीमा कोट्याइ कोट्याइ जानु छैन है, अर्को अर्कोपटक फेरि बुलबुलमा बोलाउनु पाइयोस् दम्पति सहितै, गजल गजल दम्पति। जीवनकै प्रसङ्गहरू उठे, युवाहरूलाई चाहिँ सकारात्मक बाटोमा लैजाने प्रसङ्ग पनि उठे, मैले साहित्यकार युवक भने तपाईँलाई अविवाहित भन्ने पनि भर्खरै हामी खुलाउँदैछौँ होइन, एकै समय भइसकेको थियो भेट भएको, त्यो भएर मैले सोधिहालेँ यो प्रश्न। तपाईँ आफ्नो जीवनलाई चाहिँ कसरी हेर्नुहुन्छ, कस्तो छ तपाईँको जीवन?
म सबैभन्दा पहिलो कुरा त मैले एउटा म एउटा रचना म पहिला है यो सन्दर्भमा
एकदम सुनौ समय
भाइ। मैले आकाशको सीमा बुझेँ, मैले आकाशको सीमा बुझेँ, दुख्नुको पनि गरिमा बुझेँ, मृत्युले जब घुँडा टेक्यो तब जीवनको महिमा बुझेँ। मतलब जीवन साँच्चै सुन्दर छ, हरेक जुनीमा मान्छे भएर जन्मन पाइयोस्, ईश्वर छ होला है, म पनि छ जस्तो लाग्छ, तर पनि मलाई ईश्वर र मान्छे के हुन्छस् भन्यो भने म मान्छे नै भएर जन्मन पाउँ जस्तो लाग्छ, र दुःख छ सुख छ हाँसो खुसी छ जीवन छ मृत्यु छ यो सबै छ क्या, त्यसैले गर्दा हाम्रो एउटा गतिविधि छ होइन, अनि त्यसले गर्दाखेरि मलाई चाहिँ जीवनमा मान्छे भएर जन्मनु पाएकोमा अलिकति पनि पछुतो छैन।
असाध्यै राम्रो प्रसङ्ग उठ्यो है, निकै राम्रो प्रसङ्ग, यो जीवन सम्बन्धी प्रश्न गरेर राम्रै गरेछु मैले। तपाईँको आफ्नो बुझाइ, एउटा साहित्यकार युवकको बुझाइ र जीवनको बारेमा तपाईँले लगाउनु भएको परिभाषा सुन्दा निकै रमाइलो लाग्यो। कुराकानीको क्रमलाई हामीले सायद धेरै लम्ब्यायौँ। अब प्रेम प्रसङ्गका कुरा पनि उठाइसकेको छु, एउटा गजल सुन्नु पऱ्यो भने तपाईँकै छनौटमा फेरि हुनसक्छ तपाईँको प्रेम प्रसङ्गलाई पनि प्रभाव, जसुकैको प्रेम प्रसङ्गलाई प्रभाव पार्ने खालको गजल एउटा सानोमा तपाईँको रोजाइ
है। गजलहरू साह्रै धेरै मनपर्छ, नेपाली मनपर्छ होइन, उर्दू हिन्दीहरू सबै मनपर्छ।
यो पटक उर्दू हिन्दीमै जाउँ त
हामी। म हजुर तुमको देखा त मलाई चाहिँ यो गजल
तपाईँ गुनगुनाउनु पनि हुन्छ जस्तो लाग्यो मलाई।
होइन गुनगुनाउनु चाहिँ म जान्दिनँ, गुनगुनाउनु पनि नजान्ने मान्छे पर्छ तर मन पराउँछु
धेरै। त्यसै यसमा कर नगरौँ। प्रकाश आङदेम्बेको रुचिमा यति बेला जगजित सिंहको आवाजमा यो सुनौ, तुमको देखा तो ये ख्याल आया।
तुमको देखा तो ये ख्याल आया, तुमको ख्याल आया, जिंदगी धूप तुम घना साया, तुमको देखा तो ये ख्याल आज फिर दिल ने एक तमन्ना की, आज फिर दिल ने एक तमन्ना की, आज फिर दिल को हमने समझाया, आज फिर दिल को हमने समझाया, जिंदगी धूप तुम घना साया, तुमको देखा तो ये ख्याल आया, तुम चले से गुनगुना नहीं सकते, हम जिसे गुनगुना नहीं सकते, वक्त ने ऐसा गीत क्यों गाया, वक्त ने ऐसा गीत क्यों गाया, जिंदगी धूप तुम घना साया, तुमको देखा तो ये ख्याल आया, तुमको देखा तो ये ख्याल आया,
बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल
एक दिन सबैको पालो आउँछ एक दिन सबैको पालो आउँछ ओरालो सकेर उकालो आउँछ हिम्मत लिएर टुक्की जलाऊ हिम्मत लिएर टुक्की जलाऊ अँध्यारो हटेर उज्यालो आउँछ ओरालो सकेर उकालो आउँछ हिन्नुको मजा आउनेछ जब हिन्नुको मजा आउनेछ जब पाइलैपछि बढखालो आउँछ ओरालो सकेर उकालो आउँछ सम्पत्ति भन्दा जीवन महान मान्छेलाई सिकाउन भुइँचालो आउँछ ओरालो सकेर उकालो आउँछ उभिएको हुँ बनाएरै योजना उभिएको हुँ बनाएरै योजना हेरौँ भिड्नलाई को को आउँछ एक दिन सबैको पालो आउँछ ओरालो सकेर उकालो आउँछ फेरि पनि प्रकाश आङ्दमेकै गजलबाट मैले पुनः स्वागत गरेँ बुलबुलमा उज्यालो 90 नेटवर्कको राशि प्रस्तुति बुलबुलमा आज हामी पूर्वाञ्चलमा बस्दै आउनुभएका त्यसो भनौँ पूर्वाञ्चलका गजलकार नभनौँ निकै लोकप्रिय गजलकार पुराना गजलकार अझ धेरै समय भयो तपाईँले एक दशक बढी भयो गजलमा बिताउनु भएको प्रकाशजी म गलत छैन भने
इन्टरभ्यू तपाईँसँग बसेकै है
एक दशक त लगभग भइसक्यो नै होला
पन्ध्र वर्ष
नै 9-10 वर्ष भयो होला
अहिले बसेको चाहिँ त्यति
भयो तपाईँले सुरु गर्नुभएको 14-15 वर्ष भयो भनेपछि त यो बिचमा
त टाइम त त्यत्रो भन्दा पनि सृजनशील सामर्थ्य कति हो भन्ने महत्त्वपूर्ण हुँदो रहेछ कति कहिलेदेखि लाग्यो भन्दा पनि है त्यस्तो लाग्छ
राम्रा मान्छेले एउटा एकपटक चाहिँ मैले बुलबुलमै पनि वाचन गरेको थिएँ द्रोणाचार्यले दुर्योधनलाई जाउ त सबै संसारमा सबभन्दा राम्रो मान्छे खोजेर ल्याऊ भन्दाखेरि उसले सबै नराम्रै नराम्रो मान्छे मात्रै भेट्यो एउटा पनि राम्रो भेटिन गुरु भन्दै आएछ फेरि युधिष्ठिरलाई जाउ त बाबु सबभन्दा नराम्रो मान्छे संसारमा खोजेर ल्याऊ भने युधिष्ठिर संसारभरि खोजेर जाँदाखेरि गुरु एउटै पनि नराम्रो मान्छे भेट्न खोला लिएर आउनु भन्दै बेलुका फर्केछन् तपाईँले त सबै युवाहरू पनि राम्रा सबै युवाहरू राम्रै गजल लेख्छन् राम्रै गर्छन् भन्नुभयो तपाईँ राम्रो भएर जम्मैले राम्रो देख्नुभयो कि क्या हो
म खै राम्रो छ कि छैन त्यो चाहिँ थाहा छैन तर म अरूको राम्रो सुन्दर कुराको चाहिँ प्रशंसक हुँ उहाँहरू
साहित्यिक क्षेत्रमा तपाईँका दौतरीहरू असाध्यै मिलेर हिँड्ने साथीहरू हात हात मिलाएर हिँड्ने साथीहरू को को हुनुहुन्छ
साह्रै धेरै हुनुहुन्छ अब यहाँ नाम अहिले मैले उल्लेख गरिनँ मनमै मैले उहाँलाई सम्झेँ अब एउटाको नाम लिँदा पनि अब यो
मैले भद्रगोल पारेँ अरे होइन तपाईँले लेख्नुभएको गजल पहिलोपटक सुनाउनु भयो भने चाहिँ कसलाई सुनाउनुहुन्छ त भेट्ने बित्तिकै सुन्न मेरो गजल
थुप्रै हुनुहुन्छ धेरै नै हुनुहुन्छ अहिले अब हाम्रो कवि उपेन्द्र सुब्बा हुनुहुन्छ है त्यस्तै अब हाम्रो धर्मेन्द्र विक्रम नेम्बाङहरू चन्द्रवेतन बाबु उदा सुन्दर कुरूपहरू हुनुहुन्छ धनगुडी कान्छा विवश बलिभद्र कोइरालाजीहरू धेरै हुनुहुन्छ क्या
मलाई एउटा कुरा गर्न मन लागेको छ
त्योभन्दा पनि बढी अहिले त अब यता काठमाडौँतिर पनि बाहिरतिर पनि साथीभाइहरू हुनुहुन्छ फोनमा वेबकाममा त्यस्तो कुरा हुन्छ अब याम थुलुङजी हुनुहुन्छ बुटनी गजलकार हुनुहुन्छ है
रेडियोको दायराबाट मैले आफैले आज रेडियोबाट यो कुरा गरेँ भने अझ सबैलाई पनि प्रेरक हुन्छ होला अथवा गर्न खोज्नेहरूलाई मोटिभेसन गर्छ कि भन्न ठान्छु म तपाईँसँग कुरा गर्दा उपयुक्त होला जस्तो लाग्यो मलाई किन तपाईँ अभियान नै सृजना गर्नुहुन्छ नि त गजलको लागि हामीले गजल चाहिँ एल्बमहरूमा कैद गर्न बल्ल थाल्यौँ होइन तर तपाईँले अघि हिन्दी गजलको इतिहास लामो छ भन्नुभयो नि त्यसै गरी हामीले चाहिँ चौताराहरूमाथि बसेर हार्मोनियम र तबला मात्रै लिएर एउटा लोकल ट्यालेन्ट क्षेत्र क्षेत्रका चाहिँ गजलकारले गजल गाउने लोकल गजलकारकै गजललाई लोकल गजलकार गायकले नै गाउने चाहिँ पद्धति बसाल्न सक्दैनौँ
सकिन्छ यो अब अभियान र अभ्यास पनि एक तरिकाले काहीँ न काहीँबाट धेर थोर त भइरहेको अवस्था छ
पनि हामी के गर्दैछौँ भने पुराना तपाईँहरूभन्दा पनि अग्रज गजलकार यो 36 सालभन्दा पछाडिका गजलकारहरू अग्रज गजलकारहरू मैले यसलाई अन्यथा रूपमा लिएको होइन उहाँहरूलाई नै स्थापित गरेर फेरि कोठामा लिएर गएर उहाँको गजल सुन्दैछौँ त्यो आफ्नो ठाउँमा ठिक छ होइन नयाँ गायकहरूको आवाजबाट चाहिँ गजल सुन्ने पद्धति बसाल्नलाई सके
एकदम यो एउटा गर्नुपर्ने आवश्यकता पनि छ र गजल फेरि पनि जसरी हामी वाचन गर्दाखेरि सम्प्रेषणीय हुन्छ त्योभन्दा बढी चाहिँ भावनात्मक हिसाबले पस्नु चाहिँ सङ्गीतसहित मेलोडीसहित म्युजिकसहित जाँदाखेरि त्यो चाहिँ अत्यन्त राम्रै हुन्छ तर फेरि पनि अब सबै गजल गाउने टाइपको त हुँदैन होइन कतिपय चाहिँ लेख्य रूपमा विचार बोकेको तर गाउन नमिल्ने पनि हुन्छ सबै अस्तित्वहरूलाई स्वीकार गर्नुपर्छ तपाईँले भने जस्तो अब हामीले अभ्यास एक तरिकाले गऱ्यौँ तर गायकीमा साँच्चै फेरि भावुक भएर फेरि पनि अघि भनौँ बहकिएर चाहिँ यहाँ चाहिँ एकचोटि सबैले गजल गाउने लहर चल्यो क्या
हो
होइन त्यस्तो चाहिँ गर्नु हुँदैन। जो गायकीमा दम पनि राख्नुहुन्छ अथवा जोसँग गायकीको साँच्चै ज्ञान पनि छ
त्यसरी गजल लेख्ने र वाचन गर्ने त्यो लहरले चाहिँ मै मत्ताखेरि दै निस्कन्छ नि,
एउटा पोजिटिभ पक्ष चाहिँ हो। तर कतिपय चाहिँ के भयो भने खालि त्यो मेलोडी तान्ने होइन गर्ने पनि रहरहरू पनि आयो, स्वरै भएको साँच्चै अब कलै भएका साथीहरूले त यति राम्रो काम पनि गर्नुभएको छ, तर त्यो एउटा अभ्यास हो, त्यसलाई पनि अब नेगेटिभली हामी नल्याउँ, त्यसले पनि केही न केही काम त गर्यो।
मैले यो प्रश्न किन पनि उठाएको हो भने शून्यहरू मैले नै बुलबुल सञ्चालनको दौरानमा धेरै यस्तो साथीहरू भेटेँ जो असाध्यै राम्रो गला भएको मान्छेहरू हुनुहुन्छ, तर एल्बम निकाल्नको लागि चाहिँ 1.5 लाख 2 लाख 3 लाख 4 लाख खर्च गर्नुपर्छ। आजकल गीत गजललाई शून्यभन्दा पनि बढ्दा हेरिन्छ टेलिभिजनका पर्दामा, र भिडियो बनाउनुपर्छ, मसँग पैसा छैन, हेर्नु न म यो समस्यामा छु भन्ने खालको प्रतिभाहरू चाहिँ धेरै देखेँ यो देशमा मैले, होइन यही गजलको गजल क्षेत्रमा मात्रै देखेँ, फेरि अरू अझ त्योभन्दा बाहिर त कति हुनुहुन्छ होला। भनेपछि यिनलाई एकत्रित गर्ने चाहिँ कुनै एउटा अभियान सञ्चालन हुनुपर्छ होला जस्तो लागेर, यो छलफलले चाहिँ अरूलाई पनि प्रभाव परोस् भन्नको लागि नै मैले सोचेको
हो। सही कुरा हो, यो एउटा चौतारीको हिसाबमा सामान्य एउटा मातल होइन तबला हार्मोनियम त्यति धेरै पनि पर्दैन, एउटा चौतारीमा बसेर बहस गर्न यो तपाईँले भन्नुभएको कुरा अत्यन्तै सुन्दर कुरा हो, यो बारे सोच्न सकिन्छ है।
मैले कुराकानीको माहौललाई धेरै लम्ब्याएँ, फेरि गजल वाचन गरौँ।
एउटा गजल वाचन गर्छु,
तपाईँको आवाजमा सुनौ।
बतासले सास थुनेर गयो, बतासले सास थुनेर गयो, बिहान हतारमा बिउँछेर गयो, बतासले सास थुनेर गयो, जुन एक दिन धरतीमा झरी अरबौँमा मलाई चुनेर गयो, बतासले सास थुनेर गयो, मेरो छातीमा ठोकिएपछि भूकम्प डरले काँपेर गयो, बतासले सास थुनेर गयो, जब उभिए शिर उचाली आकाश पनि झुकेर गयो, बतासले सास थुनेर गयो, मलाई लिन आएको यमराज मेरै गजल सुनेर गयो, बतासले सास थुनेर गयो, बिहान हतारमा बिउँझेर गयो, मलाई लिन आएको यमराज मेरै गजल सुनेर गयो।
बडा रमाइलो है, निकै राम्रा गजलहरू सुन्यौँ। स्थापित गजलकार प्रकाश आङदेम्बे निकै पुरानो समयदेखि 1.5 दशक 15 वर्षदेखि करिब गजल लेखेर आउनुभएको, गजल लेख्न सिक्दै गरेका अथवा गजलमा अलिअलि हात बस्दै गरेका गजलकारहरूले चाहिँ तपाईँबाट केही सन्देश लिनु पऱ्यो भने आज बुलबुलमा आइसकेपछि गजल धेरै गजलसँग सम्बन्धित श्रोता हुनुहुन्छ बुलबुलको, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ देश विदेशमै रहनुभएका सबै श्रोतालाई समेटेर?
होइन, अब मेरो म आफूलाई चाहिँ कस्तो लाग्छ भने हामीले जुनसुकै विधामा पनि आउँदाखेरि सम्मानपूर्वक आउँ, त्यसलाई चाहिँ आफ्नो कुण्ठा आफ्नो पीडा मात्र व्यक्त गर्ने माध्यम मात्रै नबनाउँ, त्यसलाई सम्मान पनि यति नै गरौँ, विश्वास गरौँ त्यसलाई। हामी मन्दिर जान्छौँ, हामी मन्दिरबाट फर्केर आउँदाखेरि मन्दिरमा हरेक मान्छे जाँदाखेरि पिस फिल गर्छन् क्या, मन्दिरमा पिस फिल गर्छन्, तर मन्दिरमा त ढुङ्गा बाहेक केही पनि हुँदैन, त्यो मन्दिर पनि मान्छेद्वारा निर्मित हो है, मन्दिर पनि मान्छेद्वारा निर्मित हो, तर त्यो मन्दिरको ढुङ्गामा पनि किन पिस फिल हुन्छ भने हामी मन्दिरमा जाने बेलामा प्रत्येकले पोजिटिभ मात्रै सोचेर जान्छ, सुन्दर कुराहरू मात्रै सोचेर जान्छौँ, र सुन्दर भाइब्रेसनहरू कलेक्ट भएर रहेको हुँदो रहेछ त्यहाँ, र त्यो न्यानो त्यो सुन्दर कुरा त्यो पोजिटिभ कुरा हामीतिर फर्किँदाखेरि हामीलाई पिस फिल हुँदो रहेछ। भनिसकेपछि एउटा मूर्ति एउटा ढुङ्गा एउटा निर्जीव वस्तुले त हामीलाई त्यति आनन्द दिन सक्छ भने हामीले हाम्रो सिर्जनालाई कति विश्वास गर्न सक्छौँ त, गर्नु पऱ्यो होइन, चाहे त्यो गजल होस् या कविता होस् चाहे अर्थ त्यसुकै होस्, तपाईँको सम्मान तपाईँको विश्वास तपाईँको त्यसमा माथिको समर्पण र लगानी चाहिँ मुख्य कुरा रहन्छ,
विश्वास राखेर अगाडि,
अनि फेरि सृजनालाई तपाईँ कति विश्वास गर्नुहुन्छ, जस्तै तपाईँ पार्ट टाइम ग्रुपले मात्रै सोच्नुहुन्छ, कहिलेकाहीँ रेला मात्रै गर्नुहुन्छ भने सृजनाले पनि तपाईँलाई रेला गर्छ, तर तपाईँको जीवनको समग्र लगानी सृजनामा हुन्छ यदि भने सृजनाले तपाईँलाई जीवनै ऋण दिन्छ, किनभने प्रकृतिको त नियमै छ, प्रकृति यानि ईश्वरको नियमै छ, हामी त्यति मात्रै पाउँछौँ जति लगानी गर्छौँ।
मिठो कुराकानी गरियो, कुराकानी लम्ब्याउने त रहर थियो तर समयले हामीलाई विदा गर्दैछ। प्रकाश आङदेमेलाई यो कार्यक्रम सुनिसकेपछि चिनिसकेका कति हुनुहुन्छ होला जोसँग चाहिँ अहिले नम्बर नभएर अथवा सम्पर्क ठेगाना नभएर भेट्न सक्नुभएको छैन होला, नचिन्नेहरूले पनि सम्पर्क गर्न चाहनुहुन्छ भने तपाईँलाई सम्पर्क गर्नलाई कुन सम्पर्कमा आउनु पर्यो उहाँहरू? फोन
हजुर, मेरो फेसबुक अकाउन्ट त अहिले सजिलो सन्देश प्रकाश आङदेम नै हो, सिधै पिआर हजुर पिआरएकेएसएच स्पेस एएनजीडिएमबी
प्रकाश आङदेम्बे भनेर एड गर्नु पर्यो
हजुर, अनि अब अरू त प्रकाश आङदेम्बे @gmail.com गर्दा पनि
त्यसमा पनि गर्दाखेरि सम्पर्क गर्न सकियो। प्रकाशजी कार्यक्रममा आइदिनु भयो, निकै खुसी लाग्यो, एउटा छोटो हुन्छ होला समयले हामीलाई साथ दिन्छ, हामी साङ्गीतिक गजलतर्फ अब लाग्दैनौँ, रुबाई एउटा सुनाउन जाँदा जाँदै
हुन्छ। यो समाज अपरिवर्तन मेला होइन, प्रत्येक मान्छे गुरुको चेला होइन, थप्पडको पैँचो थप्पड नै चाहिन्छ आजकल, किनकि यो समय बुद्ध र गान्धीको बेला होइन.
निकै रमाइलो सुनाएर विदा गर्दैछौँ हामी. तपाईँ राजधानी आउनुभएको बेला पारेर निकै अगाडिदेखि हाम्रो कुराकानी भएको थियो. बुलबुलको लागि समय दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँलाई.
सबैलाई धन्यवाद.
हवस् त, अर्को साता फेरि आजकै दिन आजकै समयमा यसै गरी भेटघाट हुने नै छ. आजका लागि हाम्रा अतिथि गजलकार प्रकाश आङदेम्बे, उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे प्रकाश आङदेम्बेकै एउटा गजल वाचन गर्दै बिदा हुँदैछौँ. आँसु पुस्दै सङ्घारबाट जब सर्नुभयो, आँसु पुस्दै सङ्घारबाट जब सर्नुभयो, हजुरलाई त के भयो खै, मलाई मर्नुभयो. निहुरिनु भयो यस्तो छोएँ जुनमा दाग लाग्यो, निहुरिनु भयो यसो छोएँ जुनमा दाग लाग्यो. भन्नुहोस् हजुर यो धरतीमा किन झर्नुभयो, हजुरलाई त के भयो खै, मलाई मर्नुभयो. हातमा हात समातेर किनारसम्म पुगी, हातमा हात समातेर किनारसम्म पुगी, आफू मात्र किन एक्लै डुङ्गा तर्नुभयो, हजुरलाई त के भयो खै, मलाई मर्नुभयो. बिना नसा बिना रात बिना गजल हुन्न अचेल, बिना नसा बिना रात बिना गजल हुन्न अचेल, म निर्धोलाई यस्तो पाप किन गर्नुभयो. आँसु पुस्दै सङ्घारबाट जब सर्नुभयो, हजुरलाई त के भयो खै, मलाई मर्नुभयो.
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति.